मैं समझता हूँ कि हमारे लोगों से शायद कुछ खता हुई है, तो उनको पाकिस्तान को, अफगानिस्तान को इत्मीनान में लेना चाहिए था। अगर उनके तहफ़ुज़ात थे, अगर वो अभी इस काम के लिए राजी नहीं थे, तो कुछ सब्र करना चाहिए।
खान साहब हमें बताइएगा, हमें भी समझाइए जी, हमें भी समझाइए, और बहुत सारे लोग ये बुनियादी तौर पे जानना चाहेंगे कि एक तो खैर तवील जो बॉर्डर है उसकी मैनेजमेंट की बात होती है, और फिर ये तो ये सरहदी गुजरगाह है ख़ासतौर पे ये तजारती मकासद के लिए, और ज़ाहिर बाकी भी आमदोरफ्त के लिए इस्तेमाल होती है। बुनियादी कज़िया क्या है, अफगानिस्तान का मौक़िफ़ क्या है इस बारे में, पाकिस्तान क्या कहता है, और जो मौजूदा हालात हैं जिसमें चैलेंजेस का सामना है दोनों मुल्कों को, एक दूसरे पर इल्ज़ाम भी लगता है, पाकिस्तान कहता है कि अफगानिस्तान से पेनिट्रेशन होती है, अफगानिस्तान कहता है पाकिस्तान से हमलावर आते हैं, इस रेफरेंस में जो बॉर्डर मैनेजमेंट के ऊपर बुनियादी इख्तलाफात क्या हैं?
बुनियादी इख्तलाफ तो यही है ना कि अफगानिस्तान जो बुनियादी जो चीज है, इसका शायद अफगानिस्तान इस तरह कुल्ला वो नहीं करता, लेकिन वहां से खबरें आती भी है, वहां लोग इसका जिक्र करते भी हैं कि वो इसको सरा तस्लीम नहीं करते। आप भी देखिए, ये मसला पुराना है, लेकिन जब ये मसला सामने नहीं आता तो कुछ नहीं। आप देखें हामिद करजई साहब जो आजकल लंदन में है, कल उन्होंने अपनी वहां पर एक इंटरव्यू दिया है, और उस इंटरव्यू का बुनियादी मकसद भी यही था। अब ये मसला ताजा हो गया तो अफगानिस्तान में इस हवाले से जो वहां पर एक बड़ी लोग हसास है कि उनके ख्याल में पाकिस्तान जो भी इकदाम उठाता है, जो भी कदम उठाता है, उनकी नजर में शायद पाकिस्तान कोशिश करता है कि ये जो ड्यूरन लाइन है वो तस्लीम करे। हालांकि मेरी नजर में पाकिस्तान तो कहता है कि ये क्लोज चैप्टर है, ये मामला खत्म है, ये सरहद है। अफगानिस्तान कहता है, हालांकि इस मसले पे पाकिस्तान के मौकफ के साथ बैन अल-अक़वामी बिरादरी मौजूद है। आपको याद होगा, जब मुख्तसर में चंद सेकंड में कि जब सदर हामिद साबिक सदर हामिद करजई के दौर में ये ड्यूरन लाइन का मसला जरा उस वक्त भी ताजा हुआ था, तो उस वक्त जो ग्रॉस मैन थे अमरीके के खसूसी नुमाइंदे अफगानिस्तान के लिए, उन्होंने पाकिस्तान की हिमायत का ऐलान किया था। उनसे पाकिस्तान और फिर स्टेट डिपार्टमेंट की उसी बयान के बाद प्रेस कॉन्फ्रेंस हुई थी, उसका रिकॉर्ड मौजूद है, जो उस वक्त की वजारत खारिजा की अमरीकी तर्जुमान थी, उन्होंने भी कहा था कि ग्रॉस मैन ने दुरुस्त कहा है इस लिहाज से। लेकिन एक मसला और है, पाकिस्तान को खदशात है, अफगानिस्तान को भी खदशात है कि जो मुसल्ला ग्रोह है, जो तालिबान है या दीगर, वो लोग किसी तोरखम के रास्ते आते जाते हैं, तो इस वजह से एक निज़ाम तो चाहिए जहाँ पर जो लोग आते जाते हैं उन पर एक निगरानी हो, वहाँ पर एक निज़ाम हो कि किसने आना है किसने नहीं जाना, क्योंकि पाकिस्तान के जो ऑफिशियल्स है पाकिस्तानी कहते हैं कि तकरीबन 20,000 से लेकर 25,000 लोग
रोजाना
सिर्फ तोरखम के बॉर्डर से इसी रोजाना, और वीजे कितने इशू होते हैं, पाकिस्तान की पाकिस्तान का सफारत खाना और चार जो कौंसुलेट है वो 1800 से 2000 वीजे इशू करते हैं रोजाना,
बाकी जहर इलीगल है। लेकिन इसमें तो शायद कोई दो राय ना हो,
कुछ मसाइल तो है, तो अफगानिस्तान को भी समझना पड़ेगा, क्योंकि अफगानिस्तान को सालों से शिकायत है कि पाकिस्तान से उनकी नजर में लोग वहां जाते हैं, वहां हमले करते हैं, तो मेरी नजर में एक निजाम पे तो मुत्तफिक होना पड़ेगा कि किस तरीके से, और ये अमेरिका भी कहते हैं, मतलब जो आपने जिक्र किया, आपने,
मैं बिल्कुल ये पूछना भी चाह रहा हूं कि आपके ख्याल में अमेरिका के ज़ाहिर स्टेक्स हैं और सरहद के दोनों अतराफ हैं, इससे हट के हिस्टोरिक और कल्चरल रिलेशनशिप क्या हैं, ये बात बाहर अलवाजे है कि दोनों रियासतों के दरमियान ताल्लुकात कोई आइडियल नहीं रहे हैं शायद कभी भी, तो इस रेफरेंस में चीज़ें रेगुलेट तो की जानी हैं। अमेरिका अपने स्टेक्स को देखते हुए क्या चीज़ चाहेगा असर्ट करना, या क्या वो चीज़ चाहेगा कि इस मसले का हल, या क्या वो मैकेनिज़म है जिस पर वो फोर्स कर रहा है आपके ख्याल में?
एक दिलचस्प बात आपको बताऊं कि 2014 के आखिर तक, जब तक अमरीकी और नेटो अफवाज का जो एक जंगी रोल था, किरदार था, उस वक्त तक तोरखम पे और चमन पे एसाफ का, पाकिस्तान का और अफगानिस्तान का यहाँ पर एक कोऑर्डिनेशन सेंटर है, रफ्ता के सेंटर मराकज रहे हैं। जो ही अमेरिका ने खत्म कर लिया अपना वो जंगी रोल, वो वाइंड हो गए, वो खत्म हो गए। पाकिस्तान और अफगानिस्तान ने बहुत मीटिंग की फौजियों ने, जब अशरफ गनी साहब आए थे 2014 में, तो उस वक्त इस पर इत्तेफाक भी हुआ था कि हम इसको बाहर करेंगे दो तरफा, लेकिन नहीं हो सका। इस वजह से अमरीका का ये स्टेक है, अमरीका भी चाहता है, अमरीका देखो, अमरीका कल भी जो स्टेट डिपार्टमेंट का वजारत खारजा का बयान आया, उन्होंने कहा कि पाकिस्तान अफगानिस्तान में इसमें आपस में करना है, दो तरफा तौर पर करना है। आज जो अमरीकी अफवाज के वहां पर जो कमांडर पाकिस्तान आए हुए हैं और आर्मी चीफ से मिले हैं, इनका जो बयान तो बहुत मुख्तसर है, लेकिन उस मुख्तसर बयान में भी बॉर्डर मैनेजमेंट का एक निज़ाम का जिक्र किया गया है। इस वजह से अमरीका भी कोई निज़ाम चाहता है, ऐसा ना हो, क्योंकि अमरीकियों को भी शिकायत है कि यहाँ से लोग जाते हैं, या पाकिस्तान में शिकायत की वहां से लोग यहाँ आते हैं, امریکہ بھی چاہتا ہے کہ کوئی نظام ہو، کوئی نظام ہو جو ایک دوسرے کے جو خدشات ہیں ان کو توجہ بھی ہو، ان کے حل کی طرف کوئی اقدامات بھی ہو. لیکن افغانستان میرے خیال میں شاید اب دیکھنا ہے، پیر کے دن آ رہے ہیں افغانستان کے نئے وزیر خارجہ، آج اعلان کر لیا فورن آفس میں اسلام آباد.
کیا ہے میجر، کیا چیزیں ہیں ایجنڈے پہ ادر دین بارڈر مینجمنٹ
میں آیا دونوں ممالک؟
جی جی، میں قطع کلامی کی معافی، میں یہی جاننا چاہ رہا ہوں کہ اب یہ جو ڈیلیگیشن افغانستان کا آ رہا ہے، ادر دین اس بارڈر مینجمنٹ کے اور کیا ایشوز ہو سکتے ہیں جو زیر بحث آئیں گے، خاص طور پہ ملا داد اللہ منصور ان کی ہلاکت کے بعد، ڈرون حملے میں ہلاکت کے بعد جس طریقے سے چیزیں ہائپ اپ ہوئی ہیں، اوپر آئی ہیں اور ایک کشیدگی بھی بڑھی ہے، اور کیا کچھ ڈسکس ہو سکتا ہے اس آئندہ ڈیلیگیشن کے اس وزٹ میں؟
جی اصل میں اب تو سب سے اہم مسئلہ یہ بارڈر والا ہے، جی. سرحد والا ہے، اور اس پہ تمام لوگ پریشان ہیں، نہ صرف پاکستان افغانستان بلکہ امریکہ کا، آپ بھی ذکر کر رہے ہیں، میں بھی ذکر کر رہا ہوں کہ امریکیوں کو بھی بڑے خدشات ہیں اس طرح کے جو دیگر ممالک ہیں، چین کو بھی ہوگا،
جی.
کیونکہ اس سے پہلے ان سرحد پہ جو تنازع شروع ہوا ہے، اس سے پہلے تمام توجہ مذاکرات پہ تھی، لیکن جس طرح آپ نے خود کہا کہ طالبان کے چیف کے بعد، رہنما کے قتل ڈرون حملے میں ہلاکت کے بعد، پھر ذرا معاملات تبدیل ہو گئے تھے، لیکن بارڈر نے تو اس ایشو کو بھی کارنر کر دیا ہے، اب توجہ اسی پہ ہے. تو میری نظر میں، کیونکہ یہ جو آ رہا ہے افغانستان کے نائب وزیر خارجہ، یہ اسی تناظر میں آ رہا ہے. اور جب آپ کل جب سرتاج عزیز نے دعوت دی، تو جب وہاں سے افغانستان سے ان کے جو نیشنل سیکورٹی کونسل کے جو ترجمان ہے کونسل کے، نواب غورزنگ، اس نے یہی کہا کہ افغانستان نے دعوت باضابطہ طور پہ قبول کی ہے اور وقت جائے گا، تو آج وقت کا اعلان بھی ہو گیا. تو میرے خیال میں اس میں سب سے اہم جو بارڈر پہ تو تنازعات ہے، یہی مین اہم آئٹمز ہوں گے مذاکرات میں، اور دیگر تو چلتا رہتا ہے کیونکہ چار ممالک کی گروپ بھی موجود ہے، اس کی طرف بھی کچھ نہ کچھ مطلب ہے کہ موومنٹ ہے. لیکن میرے خیال میں انہی مذاکرات میں جو پیر کو اسلام آباد میں ہوں گے، اس میں بنیادی مسئلہ یہی بارڈر والا مسئلہ ہے.
جی ہمارے ساتھ رہے گا رستم شاہ مومن صاحب نے بھی ہمیں جوائن کر لیا ہے، سابق سفیر پاکستان کی افغانستان کے لیے اور انٹرنیشنل ایشوز کے ایکسپرٹ ہیں. مومن صاحب آپ کا بہت شکریہ، آپ نے ہمارے لیے وقت نکالا ہے. جی محمد صاحب، ہم پہلے بات کر رہے ہیں بارڈر کے اوپر جو کلیشز رہے تورخم بارڈر کے اوپر، آج بالآخر تقریباً 5 روز کی بندش کے بعد یہ بارڈر کھول دیا گیا ہے. میں اگر طاہر خان صاحب جس وقت ہمارے ساتھ موجود ہیں، انہیں کی سٹوری سے، ان کے انٹرو سے یہ اگر ایک لفظ لوں، وہ یہ کہہ رہے تھے کہ جو وار مونگرز تھے، جو جنگ کے حامی لوگ ہیں، وہ کتنے انکریجڈ تھے اس کشیدگی سے، اور اب جب یہ ڈیزالو ہو رہی ہے بظاہر، تو اس سے وہ کتنے ان کی حوصلہ شکنی ہو گئی یا ہو رہی ہے؟ جی مومن صاحب آپ مجھے سن سکتے ہیں؟
ہلو
جی آپ میرا سوال سن سکیں؟ جی جی مومن صاحب آپ ہمارے ساتھ ہیں، اور کیا آپ میرا سوال سن سکے ہیں یا میں دوبارہ دہراؤں آپ کے سامنے؟ جی سوال یہ کیا تھا آپ سے، طاہر خان صاحب بھی ہمارے ساتھ موجود ہیں، کہ پاکستان اور افغانستان کے درمیان بارڈر کے اوپر جو کشیدگی رہی ہے، اس سے وار مونگرز کتنے انکریج تھے، کیا اس سے جو ملٹنسی کی جو ڈائنامکس ہیں اس پہ فرق پڑ رہا تھا یا پڑ سکتا تھا، اور جبکہ اب یہ مسئلہ ڈیزالو ہو گیا ہے یا اس کو حل کر لیا گیا ہے، ریزالو کر لیا گیا ہے، تو اس سے ان کی کتنی حوصلہ شکنی ہوئی ہوگی؟
ہم کے رسے نہیں آتے، وہ 230 اور رسے ہم چاہتے رہتے ہیں، تو ہم سے ایک بڑا ریٹرن ہوگا کہ جو تو ہم سے اس طرف آئے گا اس طرف جائے گا، کیونکہ وہاں پہ تو حکومت کے 9-10 وہ ہیں، ڈپارٹمنٹ ہیں اور چیکنگ ہوتی ہے، تو ان کے لیے اور
مومن صاحب آپ کی لائن میں تھوڑی ڈسٹورشن ہے، ہمارے پروڈیوسرز آپ کے ساتھ دوبارہ رابطہ کرتے ہیں، اور آپ کے کسی بہترین جو نمبر ہو سکتا ہے اس وقت غالباً لینڈ لائن بھی ہمارے پاس ہے، اگر وہ وہی ہے تو آپ سے کنیکٹ کرتے ہیں، اور تاکہ ہم آپ کو بہتر سن سکیں، ہمارے لسنرز، ہمارے ویور، وہ بھی آپ کو بہتر انداز میں سن سکیں، تو یہ ڈسٹورشن ہے جس کی وجہ سے ہم آپ کے ساتھ دوبارہ رابطہ کرتے ہیں. سامعین بات ہم کر رہے ہیں تورخم بارڈر کے اوپر، پاکستان اور افغانستان کے درمیان کافی ہفتوں، ہم یہ کہہ سکتے ہیں کہ کم از کم 2 ہفتے بڑی سخت کشیدگی رہی ہے، 5 دن یہ بارڈر بھی بند رہا ہے، کلیشز ہوئے دونوں اطراف سے، کیجویلٹیز رپورٹ ہوئی ہیں، اور پاکستان کی طرف سے ایک اعلیٰ اعلیٰ آرمی افسر کی بھی ہلاکت ہوئی ہے کراس بارڈر فائرنگ کے نتیجے میں، اور اس کی وجہ سے جو درجہ حرارت ہے دونوں ملکوں کے درمیان تعلقات کا، خاص طور پہ فوجی تعلقات کا، وہ بہت اوپر چلا گیا تھا، لیکن اب اس کو بظاہر حل کر لیا گیا ہے۔ یہ بارڈر بھی کھول دیا گیا ہے، اس سے پہلے سیز فائر ہوا، پھر الٹیمیٹلی یہ بارڈر بھی کھول دیا گیا ہے، جیسے ٹریڈرز اور اس کے ساتھ ساتھ جو روٹین میں ٹریول کرنے والی کمیونٹیز ہیں دونوں اطراف کی، وہ اس سے کافی مطمئن نظر آتی ہیں۔ لیکن ان کا ساتھ ساتھ یہ کہنا ہے کہ ایسا میکانزم ضرور ہونا چاہیے کہ یہ مسائل بار بار جنم نہ لیں اور اس کو ایرپٹ نہ کریں۔ ہم کوشش کر رہے ہیں کہ ہمارا دوبارہ رابطہ بحال ہو رسم شاہ مومن صاحب سے، سابق سفیر پاکستان کے افغانستان کے لیے اور تجزیہ کار ہیں۔ طاہر خان صاحب ہمارے ساتھ ہیں، سینئر صحافی اور تجزیہ کار اور ایکسپریس ٹریبیون کے ساتھ ان کی وابستگی بھی ہے۔ طاہر خان صاحب جی، رستم شاہ مومن صاحب آپ ہمارے ساتھ ہیں جی؟ مومن صاحب آپ مجھے سن سکتے ہیں
جی؟ آپ کی آواز
جی، اب آپ کی آواز بھی بہت بہتر ہے، آپ اپنا جواب جو ہے وہ کنٹینیو کر سکتے ہیں۔
میں عرض کرتا ہوں کہ یہ جو نیا نظام بنا ہے بارڈر پہ، اس کی وجہ سے کافی لوگوں کو تکلیف ہو رہی ہے، اسٹوڈنٹس کو، علاج معالجے کے لیے آنے والوں کو، تاجروں کو، اور جو لوگ یہاں اپنے رشتے داروں سے ملنے کے لیے آتے ہیں، افغان مہاجرین ملنے کے لیے آتے ہیں یا جو جاتے ہیں، ان کو آنے جانے میں بہت تکلیف ہو رہی ہے۔ بہتر یہ ہوتا حکومت پاکستان کے لیے کہ کوئی ایسا متبادل نظام وضع کرتے ہیں کہ جس کی بنیاد پہ لوگوں کا آنا جانا جو ہے وہ فیسیلیٹیٹ ہوتا۔ دہشت گرد راستے میں چلے آئے ہیں نہ آئیں گے، وہ اس کے لیے اور راستے بڑے کھلے ہیں، وہ اتنے احمق نہیں ہوں گے کہ تورخم کے راستے آئیں گے اور اپنے آپ کو خطرے میں ڈالیں گے۔ لہذا عام لوگوں کو اس نئے نظام کی وجہ سے تکلیف ہو رہی ہے، اس تکلیف کا کچھ حل نکالنا چاہیے، کیونکہ یہ بارڈر جو ہے یہ تو ایسے بارڈر ہے کہ یہ ٹرائبس کو کٹ اکراس کرتا ہے، ڈیوائڈ کرتا ہے، اسپلٹ کرتا ہے، دیہات کو اسپلٹ کرتا ہے۔ ایک جگہ پہ ایسے ہے کہ ایک مکان جو ہے اس کے بیچ میں سے ڈیورین لائن گزر رہا ہے، شلمان کا علاقہ ہے خیبر ایجنسی میں، اس لیے جو پرانا سسٹم تھا ریڈ پاس وغیرہ کا، وہ سسٹم اگر انٹروڈیوس ہوتا تو اس کو بنیاد پہ آنے جانے والوں کے لیے سہولت ہوتی۔ اب آپ دیکھیں کہ دورخم جیسی چھوٹی جگہ میں اگر 5,000 نہیں 1,000 لوگ بھی روزانہ آئیں تو 1,000 لوگوں کے پاسپورٹ اور ویزے چیک کرنے کے لیے آپ کو بڑی مین پاور، بڑے وسائل کی ضرورت ہوتی ہے جو اس وقت وہاں پہ موجود نہیں ہے۔ لہذا کچھ تو لوگوں میں وہ غم غصہ تھا، پھر یہ گیت کے تنازع پہ کشیدگی بڑھ گئی، پھر یہ انفارچونیٹ واقعات ہوئے جو میں سمجھتا ہوں کہ روکے جا سکتے تھے اگر بر وقت سرحدی حکام ایک دوسرے کو اعتماد میں لیتے۔ مستقبل میں بھی یہی ہونا چاہیے، ایک ایسا فریم ورک ہونا چاہیے کہ ایک بارڈر کے حکام ایک دوسرے کو اعتماد میں لیں اور ایسے واقعات کی روک تھام ہو سکے جن کی وجہ سے افغان پاکستان ریلیشن پہ ایک نیگیٹو اثر امپیکٹ پڑتا ہے۔
جی، وقت کی کمی کے باعث ہم چلیں گے اگلے سیگمنٹ کی جانب، جس میں ہم نے بات کرنی ہے کہ افغانستان کے لوگ، افغانستان کے عام آدمی جو ہیں، وہ موجودہ دور میں جاری تشدد یا اس کی جو شدت ہے اس کو دیکھتے ہوئے وہ اپنے آپ کو زیادہ غیر محفوظ کرتے ہیں جب اس کا موازنہ وہ کریں طالبان کے دور سے۔ چند سیکنڈ کی ایک بریک لیتے ہیں، بریک کے بعد واپس آئیں گے، ہمارے دونوں پینلسٹ ہمارے ساتھ ہوں گے۔
گلوبل ایشوز پر دو ٹوک بات۔
ملیہ صاحبہ، کیا اس کی وجہ اسلاموفوبیا ہے؟ کیا یورپ خوف زدہ ہے؟
دنیا بھر سے ماہرین کی رائے۔
جب ان کو مہاجرین کا سامنا کرنا پڑا تو انہوں نے کہا ہاں ہم مہاجرین کو لینے کو تیار ہیں، لیکن مسلمان مہاجرین کو لینے کو تیار نہیں ہے۔
کوآپریشن وِد کنٹریز لائک پاکستان، وی آر آلریڈی پارٹنرنگ وِد ان دس فائٹ اگینسٹ ٹیررزم۔
کہ پاکستان کا پورے کا پورا فوکس صرف یہ ہے کہ بھارت پاکستان کو جنگ میں تلف نہ کر سکے۔
غیر جانبدار بحث۔
ریمنڈ ڈیوس کا واقعہ ہوا پاکستان کے اندر، کہاں تھی عدالتیں، کہاں تھی آزاد ہیں کہ ہماری عدالتیں، چاہیے عدالتوں کا فیصلہ تھا۔
پاکستان میں دیکھیں، ایک تو کلچر ہے سائلنس کا، اور خاص طور پہ جہاں پہ سیکشوئل ابیوز یا کوئی بھی چیز اس موضوع سے اس کا تعلق۔
انڈیپینڈنس ایونیو، واشنگٹن ڈی سی سے محمد عاطف کے ساتھ۔
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم میں ہوں اسد حسن، اور پروگرام کے سلسلے میں ہم بات کریں گے پینٹاگون کی اس رپورٹ پہ جس میں یہ بتایا گیا ہے کہ افغانستان کے شہری اب اپنے آپ کو زیادہ کم محفوظ خیال کرتے ہیں اگر خاص طور پہ اس کا وہ موازنہ کریں طالبان دور کے ساتھ۔ رپورٹ جو ہے وہ پینٹاگون میں کے آفیشلز نے یہ پیش کی ہے، اور اس کے اندر کچھ سروس بھی انوالو ہیں، لیکن اس کا تعلق اس بات سے نہیں ہے، اس کو بہرحال وہ ہائی لائٹ نہیں کرتی ہے کہ طالبان کی کوئی ایڈمنسٹریشن بہتر تھی۔ اس وقت جو تشدد کی شرح ہے آپ یہ کہہ سکتے ہیں، جو رپورٹس اس ریفرنس میں سامنے آ رہی ہیں، اس سے یہ لگتا ہے کہ اس اتنی زیادہ کیجوئلٹیز ہوئی ہیں یا اتنے تشدد کے واقعات اتنے زیادہ رپورٹ ہوئی، اور خاص طور پہ پچھلے 7 برسوں کے دوران، کہ اس وقت عام شہری جو ہے وہ اپنے آپ کو زیادہ غیر محفوظ خیال کرتا ہے، یہاں تک کہ وہ اپنے آپ کو اس سطح سے بھی کم غیر محفوظ خیال کرتا ہے جب وہ طالبان ایرا کی بات کرتے ہیں۔ تو یہ رپورٹ ہے، اور اس ریفرنس میں آپ کو یہ بتاتے چلیں کہ 42% شہریوں کا یہ کہنا تھا ایک سروے کے پول کے مطابق کہ سلامتی کی صورتحال 1996 سے 2001 تک طالبان کا جو دور تھا اس وقت سے بھی زیادہ خراب ہو چکی ہے۔ افغانستان کے لیے اقوام متحدہ کا معاون مشن 2009 سے افغانستان کے شہریوں کی جانی نقصان اس کو بھی انالائز کرتا چلا آ رہا ہے، اس پہ نظر رکھے ہوئے، اور ان کا یہ کہنا ہے کہ گزشتہ سال اس میں تاریخی اضافہ ہوا ہے، اور ابھی یہ وارن بھی کیا جا رہا ہے کہ اس سال اور آئندہ سال جو خاص طور پہ گنجان آباد علاقے ہیں وہاں پہ لڑائی اور خودکش حملے زیادہ رپورٹ ہو سکتے ہیں یا رونما ہو سکتے ہیں، اس وجہ سے شہریوں کی جانی نقصان میں بھی اضافے کا احتمال ہے۔ اس پہ ہم انالیسز لیتے ہیں، رستم شاہ مومن صاحب ہمارے ساتھ موجود ہیں، سابق سفیر پاکستان کے طاہر خان صاحب ہمارے ساتھ ہیں، سینئر صحافی تجزیہ کار، اور واشنگٹن سے ہمیں علی عمران نے جوائن کیا ہے، صحافی ہیں، تجزیہ کار ہیں، اور ڈیلی پاکستان ٹوڈے کے لیے لکھتے ہیں، اور اپنے ویوز آن نیوز آن لائن جرنل کو بھی اس کے بیچ چیف ایڈیٹر ہیں۔ تمام مہمانوں کا بہت شکریہ۔ طاہر خان صاحب، سب سے پہلے آپ اس پہ رسپونڈ کیجیے گا، اس رپورٹ جس کی میں نے تمہید تفصیل سے بتائی ہے، ظاہر کیا اس کی یہی وجہ ہے کہ تشدد کی شرح زیادہ ہے، تشدد بہت بڑھ گیا ہے اس لیے انسیکیور ہیں، یا اس کے اندر کوئی انتظامی فلاز جو ہیں وہ بھی ہیں، یا اس کا بھی کوئی کمپیریزن ہے طالبان کے دور میں جو انتظامی طور پہ صورتحال تھی، یا اس کے بعد جو مختلف ادوار رہے ہیں، پہلے کارزئی حکومت رہی ہے 2 ٹینیور میں، اور ابھی اشرف غنی صاحب کی حکومت ہے؟
سب سے پہلے اگر رپورٹ کا وہ حصہ جو طالبان کے حوالے سے ہے، تو طالبان کی حکومت میں آپ کو یاد ہوگا کہ ملا عمر کا ایک بڑا اسٹرانگ، ایک بڑا مضبوط مطلب ایک رشتہ، اور وہ کندھار میں بیٹھے ہوئے، لیکن ان کا ایک حکم کندھار سے مطلب کہ بہت جلد وہاں سے مشرق تک بھی پہنچتا، اور جہاں طالبان شمال میں بھی تھے وہاں بھی پہنچتا، اور بڑا ایک وہاں تھوڑا سا ایک سخت سرور بھی تھا، ایک سختی بھی ہوتی تھی، تو اس وجہ سے ایک لوگوں میں خوف بھی ہوتا تھا، تو اس وجہ سے ان کا وہاں کنٹرول تھا۔ اور آپ نے دو چیزیں طالبان کا اکثر لوگ ذکر کرتے ہیں، طالبان کے پالیسیوں سے اختلاف بھی، لیکن دو چیزوں کا لوگ ضرور ذکر کرتے ہیں، ایک امن و امان کا، دوسرا جو انہوں نے منشیات کے خلاف جو ان کی پالیسی تھی۔ اب جو بات ہو رہی ہے کہ تشدد بڑھ گیا ہے، یہ بالکل درست اس لیے ہے کہ سب سے جو عام ڈیولپمنٹ اب ہو رہی ہے افغانستان میں، وہ طالبان جو روایتی ان کے علاقے ہیں جہاں پر ان کا نفوذ سر رسوخ جو جنوب ہے یا مشرق ہے، وہاں سے انہوں نے لڑائی لے گئے ہیں شمال میں۔ شمال میں آج میں پڑھ رہا تھا کہ فاریاب میں، جہاں جنرل دوستم چند دن پہلے خود ہی وہاں پر جا کر کے طالبان کے خلاف لڑتا رہا، اور ان کے کمانڈر کچھ علاقے چھوڑ کر کے طالبان وہاں پر واپس آ گئے ہیں، تو اگر فاریاب میں اس طرح کے، قندوز میں آپ نے گزشتہ ستمبر میں دیکھا، پھر بدخشان میں دیکھ، تو طالبان روایتی علاقوں سے ایریا سے لڑائی کو لے کے شمال میں تو بڑھ گیا ان کا۔ اور جو بھی رپورٹس آ رہی ہے، خواہ وہ امریکن کی رپورٹس آ رہی ہے، کسی اور کی آ رہی ہے، کہ طالبان نے اپنا اثر رسوخ اور اپنا جنگ کا دائرہ کار بڑھایا ہے، اور آپ نے خود بھی ذکر کیا کہ اس میں کچھ معاملات، کچھ مسائل حکومت کی ضرور ہے، حکومت کے جو سیاسی مسائل مشکلات بھی زیادہ ہے۔ اب 2 سال ہونے والے ہیں، مطلب 2 سال میں لوہیا جرگہ نے بلانا تھا، 2 سال میں پارلیمان انتخابات میں ہونا ہے، 2 سال میں آئین میں ترمیم ہونا ہے، ان تمام اصلاحات ہونے ہیں، کسی بھی چیز میں کوئی بھی پیش رفت نہیں ہوئی۔ اور اگر اختلافات ہو صدر اشرف غنی کے، ان کے منتظم اعلیٰ یا چیف ایگزیکٹو ڈاکٹر عبداللہ کے، اور وہ خود حل نہیں کر سکتے، اگر باہر سے لوگ آتے ہیں، تو یہ بھی اس طرح آپ کو یاد ہے کہ جو اکثر طالبان اپنے جو اسپرنگ آفینسو ہے یا موسم بہار کے ان کے جو بڑے حملے ہیں یا جو کاروائیاں ہیں، وہ اپریل کے آخر میں اعلان کرتے ہیں، لیکن انہوں نے اس دفعہ تقریباً 11 یا 12 اپریل کو کیا، جو ہی امریکی وزیر خارجہ افغانستان سے گئے، उनकी सुलह करा करके तो तालिबान ने ऐलान कर दिया, क्योंकि तालिबान ने भी सोचा कि ये शायद इख्तिलाफात बढ़ गए हैं, तो उन्होंने उसको मौका से फायदा उठाते हुए, तो इंतजामी खराबियों के ये भी बिल्कुल है। और ये जो तालिबान ने नया जो टैक्टिक्स उनकी है कि बसों को रोक करके वहां से लोगों को अगवा करके, तो वो उसी इशू के बुनियाद पे पूरी दुनिया में फिर रिपोर्ट होती है इंटरनेशनल मीडिया में, तो तालिबान के टैक्टिक्स भी तब्दील हो गए हैं। इस वजह से तशद्दुद भी बढ़ गया है, लोग में खौफ खराज भी है कि अगर मेन रोड पे मेन हाईवे पे, न सिर्फ शुमाल में, आप गजनी में भी ऐसे वाकियात हुए, हेलमेट में भी हुए, तो जब पूरे मुल्क में इस तरह के रोड भी गैर महफूज हो, ज्यादा इलाकों में तालिबान का असर रसूख भी बढ़ता जा रहा है, तो लोगों में तो फितरती बात है कि लोगों में तो खौफ
इनसिक्योरिटी जो है वो बढ़ेगी। रुस्तम शाह मोहम्मद साहब, इस रिपोर्ट पे आपका एनालिसिस।
ये जब अफरा तफरी बढ़ती है और इनसिक्योरिटी बढ़ती है तो फिर बहुत से लोग मैदान में आते हैं। इस वक्त हमारी इत्तलात ये है कि बाज लोग, बाज फैक्शन, बाज ग्रुप अफगानिस्तान के अंदर खुसूसन रूरल इलाकों में तालिबान का नाम इस्तेमाल करके कार्रवाइयां करते हैं, बसों से लोगों को भी उतारते हैं, अगवा भी करते हैं, लूटमार भी करते हैं। तालिबान बाद में उनको डिनाई भी करते हैं, उन पे हमले भी करते हैं, लेकिन वो नुकसान तो हो जाता है।
सही।
और ये जो पेंटागन की रिपोर्ट है इसमें बात असल में ये है कि जो 4-5 साल तालिबान का दौर था, जैसे
हज़रत
ने कहा, तो उस वक्त तालिबान ने 2-3 बड़े काम किए थे। एक तो लोगों को डिसार्म कर दिया था, लोगों से असला वगैरह सारा, क्योंकि लोगों को ये तासुर दिया था और ये यकीन दिलाया था कि आपकी सिक्योरिटी की जिम्मेवारी रियासत पर है, आप पर नहीं है, तो लोगों ने खुशी से अपने असला जो है उनके हवाले किया। दूसरा, उन्होंने ऑक्सीजन की काश पर मुकम्मल पाबंदी लगाई, जो 6,000 टन से कम होके 60 टन जो आई, वो 60 टन भी अमरशाह मसूद का जो जर कंट्रोल इलाका था उसमें होती थी तालिबान के इलाके में, तो उसका ओपीएम का खात्मा कर दिया गया। और तीसरी बात ये थी कि अमन व अमान का एक निज़ाम कायम कर दिया था, और ऐसे निज़ाम कायम कर दिया था कि लोग रातों को और दिनों को अपनी दुकानें भी खुली छोड़ के चले जाते थे, क्योंकि सजा और जजा का निज़ाम था। बाकी उनमें भी खामियां थी, कमजोरियां वहां भी थी, और जैसे होती हैं कोई निज़ाम परफेक्ट नहीं होता, लेकिन ये 2-3 बातें हैं जो कि पेंटागन की रिपोर्ट आप पढ़ें तो आपको वो दौर आपको याद आएगा। अब वहाँ पे मैं समझता हूँ कि अफगानिस्तान एक अफरा तफरी की तरफ बढ़ रहा है। एक तरफ दाइश है जो अब सुकड़ती जा रही है, श्रिंक होती जा रही है, तालिबान का स्पेस उन्होंने, तालिबान का जो इलाका उन्होंने कब्जा कर लिया था, हुकूमत के उस पर नहीं बल्कि तालिबान की हुकूमत पर आगे बढ़ रहे थे, इसलिए तालिबान और दाइश में कॉन्फ्लिक्ट शुरू हो गया। अब वो दाइश जो है वो अब उनको डिफीट हो रही है, शिकस्त खा रहे हैं, वो जो है वो मकलूब हो रहे हैं, तो उनका असर वो इतना नहीं है जितना पहले था। इब्तदाई महाज है मरकजी अफगानिस्तान में, और कुछ तालिबान का जो दूसरा धड़ा था वो भी तकरीबन खत्म हो गया है, और मुल्ला हेबतुल्ला की उसको लोगों ने तस्लीम कर लिया है। लेकिन शिमाल में, जनूब, ये सेंट्रल अफगानिस्तान में, मगरब में कार्रवाइयाँ दिन ब दिन बढ़ रही हैं, और रोजाना के हिसाब से औसतन कोई 260-265 हमले हो रहे हैं। अब ये खतरनाक सूरत हाल है इस उसमें कि जब रमजान का महीना है और गर्मी भी है, अक्सर इलाकों में वहाँ भी सख्त गर्मी पड़ती है, तो ये अलामत है कि आने वाले वक्त में हो सकता है कि हालात और ज्यादा खराब हो जाए।
नहीं, इसको एंटिसिपेट किया गया है कि मजीद बढ़ सकते हैं, तो मोहम्मद साहब ये बताइएगा इस रेफरेंस में ये जो इस वक्त मरकजी हुकूमत है या वहाँ पे जो सिक्योरिटी के इदारे हैं उनकी कारकर्दगी पे कितना बड़ा सवालिया निशान आता है? इंटरनेशनल फोर्सेस या इंटरनेशनल जो प्लेयर्स हैं जिन्होंने 16 साल इन्वेस्ट किए हैं अफगानिस्तान के अंदर, उनकी कारकर्दगी की रिपोर्ट फाइनली आपके सामने किस तरीके से फिर आएगी कि अगर आज भी लोग अपने आप को ज़्यादा इनसिक्योर महसूस कर रहे हैं तो?
देखिए कि कोई 10-15% लोग आर्म फोर्स को, मिलिट्री को, जो अफगान नेशनल आर्मी है एएनए, उनको छोड़ के डिजर्व कर रहे हैं, डिफेक्ट कर रहे हैं। बाद तो तालिबान से जाकर मिलते हैं और बाद अपने गांव चले जाते हैं। तो ये इस बात का सबूत है कि जो लोग इस वक्त जिनकी ट्रेनिंग पे हुकूमत ने इन्वेस्टमेंट की है, वो भी जो है हुकूमत को एलम नहीं है कि वो हमारे साथ रहेंगी या नहीं रहेंगी। अगर ये जो डिजर्शन रेट है ये 25-30% तक बढ़ जाए, 40% तक, तो फिर तो ये खतरनाक अलामत है। तो ये इशारा है कि सिक्योरिटी इंफ्रास्ट्रक्चर जो है वो डिसइंटीग्रेशन की तरफ जा रहा है, अगर ऐसा है तो फिर राइटिंग ऑन द वॉल को सब लोग पढ़ लेंगे और हर एक आदमी अपने आप को महफूज करने के लिए कुछ और जतन करेगा, क्योंकि हुकूमत के इदारों पे लोगों का एतमाद खत्म हो गया है। अब अमेरिका ने ऐलान किया है कि उनकी फोर्सेस अब एक ब्रॉडर रोल अदा करेंगी, पहले तो सिर्फ काउंटर इंसर्जेंसी तक थी, लेकिन अब उस रोल को एक्सपेंड किया जा रहा है। उसी वजह से एक्सपेंड किया जा रहा है कि जो अफगान सिक्योरिटी फोर्सेज हैं उन पे अब अमेरिकन को भी वो एतमाद नहीं रहा। हालांकि बाज जगहों पे अफगान सिक्योरिटी फोर्सेज ने बड़ी अच्छी फाइट की है, बड़ी उन्होंने कुर्बानी भी दी है, बड़ा उन्होंने वो डिलीवर भी किया है बाज जगहों पे, लेकिन मजमूई तौर पे अब उनकी कारकर्दगी पे लोग सवाल उठा रहे हैं। इसलिए मैं समझता हूँ कि अमरीका के लिए अब ये जरूरी हो गया है कि अब सारा ओवरऑल एक अप्रेजमेंट करे कि आया उन्होंने अफगानिस्तान में क्या हासिल करना है, क्योंकि ये सूरत हाल अनटेनेबल है। ये सूरत हाल अनटेनेबल है, ये अनसस्टेनेबल है। अगर ये सूरत हाल अनसस्टेनेबल है तो फिर अमेरिका का वहाँ पे लॉन्ग टर्म या इंडेफिनेट स्टे जो टैक्स पेयर कीमत पर होगा, जिसपे जो कांग्रेस में भी आज नहीं तो साल दो साल बाद सवाल उठेंगे। अब अमरीका को ये फैसला करना है कि अफगानिस्तान के लिए उसकी पॉलिसी क्या है, वो चाहता क्या है, और कैसे किन हालात में अपनी फौजें अफगानिस्तान के जो पांच बड़े बड़े बेसिस उनके पास इस वक्त मौजूद हैं, कब उनको वो कैद करने का उनका इरादा है और कब वो जाने का इरादा रखते हैं। तब जाके हमें कुछ नजर आएगा कि तालिबान किन शराइत पे मेन स्ट्रीम होने के लिए तैयार हैं।
ऑलरेडी एक रिपोर्ट
नहीं किया जाएगा, मैं नहीं समझता कि ड्यूरेबल पीस की तरफ हम बढ़ सकते हैं।
ऑलरेडी ये रिपोर्ट रिफ्लेक्ट ये जरूर करती है कि अमेरिका के अंदर इसका एहसास मौजूद है, और पेंटागन की रिपोर्ट है। अली इमरान साहब, वाशिंगटन के लिए खुद अपनी इस रिपोर्ट पे किस तरह से गौर करने की ज़रूरत है, और क्या पॉलिसी चेंजेस आनी चाहिए या आ सकती हैं इस पस मंज़र में, क्योंकि अफगानिस्तान जिस पे बहुत ज़्यादा इन्वेस्ट भी किया है और बहुत ज़्यादा स्टेक्स भी हैं अमेरिका के, वो आज उसके लोग ज़्यादा इनसिक्योर अपने आप को महसूस करते हैं, यहाँ तक कि जब वो मुवाजना करते हैं तालिबान के दौर हुकूमत के साथ तो तब उस दौर में वो अपने आप को ज़्यादा सिक्योर फील कर रहे थे। इसका मतलब कतन ये नहीं है कि वो कोई बेहतरीन इंतज़ामिया थी, लेकिन सिक्योरिटी के अतबार से लोगों के जो फियर्स हैं वो आज ज्यादा सामने आ रही हैं। आप जरा अपना एनालिसिस इस पे दीजिएगा।
जी शुक्रिया अरशद। देखें जी, इस रिपोर्ट ये एक रियलिस्टिक असेसमेंट लग रही है, और इससे ये साबित हो रहा है कि अफगानिस्तान में इस वक्त पॉलिटिकल और सिक्योरिटी ब्रेकडाउन है, क्योंकि जो काबुल की हुकूमत है उसका एक सियासी जो वो आपस में इंतशार है उनका, उसकी वजह से वो कुछ फैसले नहीं कर पा रहे और ना ही वो अमन का राह तलाश कर सकें, नंबर वन। नंबर टू, सिक्योरिटी जहाँ तक है वहाँ पे तो आप ये रिपोर्ट ने साबित कर दिया, और आज मैं आपको ये हवाला दूंगा, यहाँ पे मिलिट्री टाइम्स में एक रिपोर्ट आई है
जी,
जिसके मुताबिक इस वक्त 2001 से लेके अब तक अफगानिस्तान इस वक्त तालिबान जो है वो अफगानिस्तान में अभी जो इलाका उन्होंने ऑक्यूपाई किया हुआ या कंट्रोल कर रहे हैं वो सबसे ज्यादा है, यानी कि 2001 के बाद ये ऐसा वक्त है कि इस वक्त उनके पास मैक्सिमम उन्होंने अपना कंट्रोल किया हुआ है या वो उसमें कार्रवाइयां कर रहे हैं।
सही।
अब दूसरी, इसी रिपोर्ट में मैं एक और पहलू की तरफ भी इशारा करना चाहूंगा जिसका कि हम आपके क्वेश्चन से ताल्लुक बनता है। उसमें ये कहा गया है कि वहां पे जो खामियां नजर आई हैं अफगानिस्तान की मिलिट्री में वो ये नजर आई हैं कि उनकी लीडरशिप कमजोर है, प्रोफेशनलिज्म की कमी है, और फिर करप्शन भी है। तो इस तरीके से, और जैसा कि मेरे दोनों ये पैनलिस्ट जो शिरकत कर रहे हैं इस प्रोग्राम में, उन्होंने बताया तफसील से कि ना सिर्फ अफगानिस्तान के साउथ में बल्कि वहाँ के मगरबी और इवन शुमाली हत्ता के उधर इलाकों में भी कार्रवाइयाँ जारी हैं। तो इससे एक तो ये कि अफगानिस्तान के अंदरूनी हालात ये अब ऐसा चल रहे हैं और उनकी कोई तैयारी नहीं लग रही, और सियासी तौर पर और सिक्योरिटी के हवाले से दोनों हवालों से। अब जो आगे राह की बात कर रहे हैं आप वाशिंगटन के हवाले से कर रहे हैं, यकीनन क्योंकि सदर ओबामा के बहुत ज्यादा स्टेक्स थे इस अफगानिस्तान में अमन की राह को हमवार करने के लिए और अमन हासिल करने के लिए, कि वो ये चाहते थे कि उनकी एक लेगेसी ऐसी हो के, क्योंकि उन्होंने के यहाँ पे एक अमन किसी तरीके से या स्टेबिलिटी इस्तेहकाम आ सके, क्योंकि आपको याद होगा कि सदर ओबामा ने बहुत बड़े फैसले किए और बहुत बड़ी एक सर्ज की थी डिप्लॉयमेंट की, फिर उसके बाद उन्होंने वहाँ पे जो कार्रवाइयाँ थी तालिबान के खिलाफ और पूरे खिते में वो बढ़ा दी बहुत ज्यादा, फिर उसके बाद उनका अब ये था कि लेगेसी उनकी ऐसी बन जाए। लेकिन इस रियलिस्टिक जो असेसमेंट लग रही है इससे ये नजर आ रहा है कि और के शायद वो अमेरिका जो चाह रहा है कि वो तकरीबन 10,000 जो अभी उसके फौजी हैं उसकी तादाद کم کر کے اس سال کے آخر تک 55,500 تک کر دی جائے تو میرا نہیں خیال کہ ایسا ہوگا. اور اس بات کا ایک اشارہ ان کے ڈیفنس سیکرٹری نے حالیہ یورپ کے دورے میں بھی دیا, انہوں نے کہا کہ ہم اس کا ریویو کریں گے. تو دوسرا اس کا پہلو یہ آتا ہے کہ آن گراؤنڈ کیا کیا جائے وہاں پہ دیکھیں جی, اس کیونکہ اب تو 15 سال ہو گئے ہیں کہ وہاں پہ یہ کاروائیاں چل رہی ہیں اور پھر اس کا نتیجہ پھر وہ بیک ٹو اسکوئر ون کی ایک سچویشن نظر آ رہی ہے کہ وہی حالات ہوتے جا رہے ہیں اور پھر کیوس اس طریقے سے پھیل رہا ہے کہ جبکہ عالمی صورتحال بھی بہت خراب ہے اس خطے میں اور مڈل ایسٹ میں خاص طور پہ داعش بھی, تو ایسے میں افغانستان کو ایک سیاسی حل کی ضرورت ہے اور ریکنسیلیشن کی, جو کہ ان کی لیڈرشپ جو ہے کامل کی لیڈرشپ جو ہے جو وہاں کے صدر ہیں اور وہاں کے چیف ایگزیکٹو ہیں ان کو پرووائڈ جو کرنا تھی وہ نہیں کر پائے. لہٰذا ایسے میں جو انٹرنیشنل پلیئرز ہیں خاص طور پہ امریکہ, اس کا ایک کردار اور اس بڑھ جاتا ہے کہ وہ آگے ہو کے وہ کام کر سکے جو ان کی نہیں کر سکی اور اس ریکنسیلیشن کو یا پولیٹیکل جو وہ پروسیس کرنا چاہ رہے ہیں اس کو آگے بڑھایا جائے اور ساتھ ساتھ سیکورٹی جو ان کی ہے امپروومنٹ کی جائے. تو اس میں خطے میں اور خاص طور پہ میں یہ ذکر کروں گا کہ افغانستان کے لیے انتہائی لازمی ہے اس وقت کے لیے وہ پاکستان سے اچھے تعلقات کرے تاکہ بارڈر پہ جو ایک پاکستان کے اوپر الزام لگتا ہے وہ وہاں پہ سیکورٹی پاکستان کرنے کی کوشش کر رہا ہے اور وہاں پہ دونوں کو مل جل کے کام کرنا چاہیے تاکہ
اور یہ فوکس بھی ہے امریکہ کی جانب سے بھی جنرلی یہی میسج آ رہا ہے. بہت شکریہ علی عمران ہمارے ساتھ آپ رہیے گا. رستم شاہ محمد صاحب آپ کے ہم مشکور ہیں, آپ نے ہمارے لیے وقت نکالا. طاہر خان صاحب آپ ہمارے ساتھ رہے, آپ کا بھی بے حد شکریہ. اور سامعین علی عمران ہمارے ساتھ ہوں گے. پروگرام کے اگلے سیگمنٹ میں ہم بات کریں گے امریکی سیاست پہ اور خاص طور پہ پس منظر ہے آرلینڈو میں ہم جنس پرستوں کے کلب پہ ہونے والی فائرنگ, بڑے پیمانے پہ ہلاکتوں کے بعد سیاست میں اس ایشو نے کس طریقے سے امپیکٹ کیا ہے اور پارٹی پوزیشنز کیا بن رہی ہے, دونوں پارٹیاں اس معاملے کو کس طرح سے لے کے آگے بڑھ رہی ہیں, اس پہ بات کریں گے ایک بریک کے بعد.
گلوبل ایشوز پر دو ٹوک بات.
ملیہ صاحبہ, کیا اس کی وجہ اسلاموفوبیا ہے؟ کیا یورپ خوف زدہ ہے؟
دنیا بھر سے ماہرین کی رائے.
جب ان کو مہاجرین کا سامنا کرنا پڑا تو انہوں نے کہا ہاں ہم مہاجرین کو لینے کو تیار ہیں لیکن مسلمان مہاجرین کو لینے کو تیار نہیں ہے.
کوآپریشن وتھ کنٹریز لائک پاکستان وی آر آلریڈی پارٹنرنگ وتھ ان دس فائٹ اگینسٹ ٹیررزم.
کہ پاکستان کا پورے کا پورا فوکس صرف یہ ہے کہ بھارت پاکستان کو جنگ مسلط نہ کر سکے.
غیر جانبدار بحث.
کہ ریمنڈ ڈیوس کا واقعہ ہوا پاکستان کے اندر, کہاں تھی عدالتیں, کہاں تھی آزاد ہیں کہ ہماری عدالتیں, کیا یہ عدالتوں کا فیصلہ تھا؟
پاکستان میں دیکھیں ایک تو کلچر ہے سائلنس کا اور خاص طور پہ جہاں پہ سیکشوئل ابیوز یا کوئی بھی چیز اس موضوع سے اس کا تعلق.
انڈیپینڈنس ایونیو واشنگٹن ڈی سی سے محمد عاطف کے ساتھ.
پروگرام جہرنگ میں آپ کا خیر مقدم, میں ہوں اسد حسن اور پروگرام کے اس حصے میں ہم بات کریں گے امریکی پالیٹکس کی اور پس منظر ہے آرلینڈو میں ہم جنس پرستوں کے کلب پہ جو فائرنگ ہوئی اور اس کے نتیجے میں کم از کم 49 افراد ہلاک ہو گئے. اس معاملے کو خاص طور پہ امریکہ کی سیاست میں بھی اس کے گہرے اثرات ان کی پیشگوئی کی بھی گئی تھی اور اس کے بعد جس طرح سے صدارتی امیدواروں نے یا ممکنہ صدارتی جو نامزدگی حاصل کر سکتے ہیں اپنی اپنی پارٹیوں کی جانب سے, یعنی ریپبلکن کی جانب سے ڈونلڈ ٹرمپ اور ڈیموکریٹس کی جانب سے ہلری کلنٹن, انہوں نے جس طرح سے اس معاملے کو اٹھایا اس سے بھی یہ اندازہ ہوتا ہے کہ ملکی سیاست پہ اس کے گہرے اثرات ہیں. اور سب سے پہلے اگر ہم یہ کہیں پاکستان مسلمانوں کے ریفرنس میں جو پہلے ڈیبیٹ ہو رہی تھی اس میں شدت آئی, ڈونلڈ ٹرمپ نے جو پوزیشن اس پہ اختیار کی اس میں انہوں نے اپنے آپ کو یہ باور کرانے کی لوگوں کو یہ کوشش کی کہ ان کا جو موقف تھا مسلم امیگرینٹس کے حوالے سے وہ درست تھا. اس پہ پارٹی کے اندر سے بھی ان کو کرٹیسزم کا سامنا کرنا پڑا اور اس کے ساتھ ساتھ ڈیموکریٹس نے بھی ان کو اس پہ تنقید کی ہے. لیکن دوسری جانب جیسے گن کنٹرول کی بات ہے وہ بھی ایک پولیٹیکل مسئلہ بن چکا ہے. گن کنٹرول کے اوپر ایک بار پھر بڑی سیریس ڈیبیٹ جو ہے وہ ہمیں ہوتی ہوئی نظر آتی ہے, یہاں تک کہ ریپبلکنز جو گن کنٹرول کے ریفرنس میں جو ڈیموکریٹس جو سجیسٹ کرتے ہیں اس کے مخالف ہیں, اس کے باوجود وہ کہتے ہیں کہ بعض ایسے پہلوؤں پہ بات ہو سکتی ہے جہاں پہ دونوں جماعتیں کافی حد تک ایک دوسرے کے قریب ہیں. سیاسی طور پہ یہ بھی بات سامنے آئی کہ اتنا کھل کے ڈونلڈ ٹرمپ نے صدر باراک اوباما سے استعفے کا بھی مطالبہ کیا جو کہ تھوڑا غیر معمولی بھی لگا اور ان پہ ذاتی طور پہ بھی کرٹیسزم ہوا اور صدر باراک اوباما نے بھی اپنی ایک اسپیچ میں کافی جذباتی بھی وہ نظر آئے، جبکہ عمومی حالات میں وہ اپنے آپ کو بڑے کنٹرولڈ انداز میں اپنا بیانیہ پیش کرتے ہیں، لیکن کافی اگریسو نظر آئے اپنے پچھلے ایڈریس میں. تو کافی صدارتی مہم جو ہے وہ اس ریفرنس میں امپلیکیٹ ہوتی ہوئی نظر آتی ہے. علی عمران ہمارے ساتھ موجود ہیں، واشنگٹن بیس صحافی تجزیہ کار، اور جاوید راٹھور صاحب نے ہمیں شکاگو سے جوائن کیا ہے، پولیٹیکل انالسٹ ہیں اور پولیٹیکل ایکٹیوسٹ بھی ہیں. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. جاوید راٹھور صاحب، آرلینڈو شوٹنگ سیاست پہ کیسے اثر انداز ہو رہی ہے، اور خاص طور پہ صدارتی مہم کو وہ کس طرح سے امپلیکیٹ کر رہی ہے؟
اسد صاحب، اس شوٹنگ نے ایکچولی امریکن سیاست کو بہت گرم کر دیا ہے. اس سے پہلے بھی جب ڈونلڈ ٹرمپ نامینی ہو گیا تھا ریپبلکن پارٹی کا، تو وہ بڑا کانفیڈنٹ تھا اور سارے لوگ اس کے بارے میں وریڈ تھے کہ شاید یہ آگے چلا جائے، اسی طرح آگے جائے. لیکن اس شوٹنگ کے بعد جس طرح سے ٹرمپ نے اپنے آپ کو ایکسپوز کیا ہے، اس کے اندر جو ہیٹ اور اسلاموفوبیا جو ہے، اس کی وجہ سے ڈیموکریٹس کو بھی یہ موقع ملا ہے کہ وہ اس کو جو ہے آڑے ہاتھوں لیں. اور ہلری نے کھل کے اس کو کہا ہے کہ وہ انکمپیٹنٹ ہے اور ٹیمپرامنٹلی انفٹ ہے پریزیڈنٹ کے لیے. اور اس کے بیانات کے بعد کافی حد تک ہلری کی اس بات میں وزن پایا جاتا ہے، اور ریپبلکن خود پریشان ہو گئے ہیں اس حد تک کہ ان کے گلے میں ایک ٹرمپ کی صورت میں ایک ہڈی ہے جس کو وہ نہ نگل سکتے ہیں اور نہ تھوک سکتے ہیں. وہ خود پریشان ہیں کہ اگر ٹرمپ آگے آ گیا تو خدا نخواستہ امریکہ کو پیچھے کی طرف لے جائے گا.
کافی رپورٹس آ رہی ہیں کہ اپنے ریپبلکنز کی صفوں میں ایک ڈیوائیڈ ہے، اور وہ یہ سمجھتے ہیں کہ ڈونلڈ ٹرمپ کو
پاس ہتھیار ہوتے تو پھر کیا صورتحال ہوتی.
جی، میں نے کہا کہ ہماری اپنی جو وائس آف امریکہ کی جو رپورٹس ہیں ہمارے سامنے، اس میں یہ بتایا گیا ہے کہ ریپبلکنز کی اپنی صفوں میں جو اس کی اسٹیبلشمنٹ ہے وہاں پہ ایک بڑی ڈیوائڈ ہے اس ریفرنس میں، کہ ڈونلڈ ٹرمپ نے اس واقعے کے بعد جس طرح سے پلے کیا ہے اس سے وہ زیادہ اتفاق نہیں کرتے ہیں، اور انہیں یہ مشورہ دیا جا رہا ہے کہ وہ تھوڑا ٹون ڈاؤن کریں اپنے آپ کو. مس میکونل کا اسٹیٹمنٹ میرے سامنے تھا، اور اس کے ساتھ ساتھ اس ریفرنس میں جو ایک اور رپورٹ ریپبلکنز کے لیے پریشان کن ہو سکتی ہے، اس شوٹنگ کے واقعے کے بعد جو جائزہ رپورٹیں سامنے آ رہی ہیں اس میں بھی یہ بتایا جا رہا ہے کہ اپنے انہی ریٹرکس کے باعث ڈونلڈ ٹرمپ کو تھوڑا ٹف ٹائم مل رہا ہے ہلری کلنٹن سے، اور ہلری کلنٹن ان سے بہتر لیڈ کے ساتھ آگے بڑھ رہی ہیں. یہ کچھ اب فوری طور پہ ہمیں نتائج بھی مل رہے ہیں. علی عمران صاحب، آپ کا انالیسز، جس دن یہ ظاہر فائرنگ ہوئی تھی ہم آپس میں بھی جب بات کرتے تھے یا کرتے ہیں، تو فوری طور پہ توجہ ظاہر انتخابات کا موسم ہے، الیکشن ایئر ہے، تو نیچرلی سیاست ہر چیز کے اندر انوالو ہو جاتی ہے، اور یہ واقعہ تو خاص طور پہ جس پہ ڈونلڈ ٹرمپ پہلے ایڈوکیٹ بھی کرتے آ رہے ہیں اسی کے ساتھ جڑا ہوا تھا. آپ کے خیال میں ان کو کتنا فائدہ ہوا ہے اپنے ریٹرکس کے باعث، یا نقصان ہوا ہے؟ ہلری کلنٹن نے جو پوزیشن لی، ان کی اس پوزیشن کو کیسے اس نے اثر ڈالا ہے؟
دیکھیں، یہ جو واقعہ ہوا ہے اس کے تین اہم پہلو تھے. ایک تو یہ تھا کہ جو ڈومیسٹک دہشت گردی ہے، ہوم گراؤنڈ جسے کہتے ہیں امریکہ میں، نمبر ون. نمبر ٹو، ایل جی بی ٹی کمیونٹی کے ساتھ کیسے سوسائٹی کی سطح پہ ٹریٹ کیا جاتا ہے، یا مذہبی حلقوں میں ان کے متعلق کیا ویوز موجود ہیں. نمبر تھری، اس میں جو امپورٹنٹ ایشو وہ تھا گن کنٹرول کا. اب کیونکہ ڈونلڈ ٹرمپ اور یہ ایک وہ ہر چیز کو، ہر ایشو کو، ہر واقعے کو وہ کیش کرنا چاہتے ہیں تاکہ ان کو سیاسی طور پہ فائدہ ہو اور وہ الیکشن میں اب اسے کامیابی کر سکیں. اب انہوں نے بجائے اس کے گن کنٹرول کا ایشو، انہوں نے اینٹی مسلم ریٹرک ایک شروع کر دیا، جس کے بعد ان کے اوپر بہت کڑی تنقید بھی ہوئی، نہ صرف صدر اوباما نے بلکہ ہلری کلنٹن نے اور بہت سارے ریپبلکن اسپیکر پال رائن نے بھی اس کو ڈس آن کر دیا. تو انہوں نے کہا کہ جی او پی کی جو پالیسی ہے اس کا اس سے کوئی تعلق نہیں جو ڈونلڈ ٹرمپ نے مسلمانوں کے، یا بین مسلمانوں کی امیگریشن کو روکنے کے لیے جو باتیں کی ہیں. تو اب اس صورتحال یہ ہے کہ کیونکہ یہ الیکشن کا سال ہے، اور وہ اور بلکہ نہ صرف، ابھی آپ نے ذکر کیا کہ ریپبلکنز بہت پریشان ہیں کہ کیا کیا جائے، اور این آر اے نے کیونکہ اس کو ڈونلڈ ٹرمپ کو انڈورس بھی کیا ہوا ہے، तो इसलिए उन्होंने एक ऐसी लाइन अपनाई है कि वो उसके खिलाफ नहीं जाना चाह रहे और उस लॉबी जो है गन लॉबी उसके साथ वो जाना चाहते हैं, क्योंकि उनको बहुत सारे मसाइल का सामना है। ना सिर्फ वो ये जो कंट्रीब्यूशन होते हैं इलेक्शन लड़ने के लिए जो फंड रेज नहीं कर सके अभी तक डोनाल्ड ट्रंप, जो कि मेन कैंपेन जो होगी इलेक्शन की जो मेन उनका कॉन्टेस्ट होगा हिलरी क्लिंटन से मुतवक्को है, जो कि उसमें बहुत ज्यादा पैसा इन्वॉल्व होता है, अभी तक उन्होंने अपनी तरफ से पैसा खर्च किया। नंबर थ्री में ये बात बताना चाहूंगा कि बहुत सारे रिपब्लिकन्स ने ये भी कोशिश शुरू कर दी है न्यूयॉर्क टाइम्स की एक रिपोर्ट के मुताबिक कि डोनाल्ड ट्रंप को नॉमिनेशन से ही रोक दिया जाए, उसको नामजद ना किया जाए, ऐसी कोशिशें भी हो रही हैं। तो ये एक सूरत हाल चल रही है क्योंकि ये इलेक्शन का सीजन है, इलेक्शन का साल है, तो वो यही इसको और असल इशू से इन हालात में जो गन कंट्रोल का एक इशू था या इनसिक्योरिटी या डोमेस्टिक एक दहशतगर्दी है उसकी तरफ से तवज्जो हट के, तो अब ये डोनाल्ड ट्रंप ने इसको सिर्फ एक सियासी बयानबाजी और इसको कैश करने की कोशिश की है।
जावेद राठौर साहब, आप ये बताइएगा, कहते ये भी है कि अमरीका के अंदर बहुत सारे ऐसे इशूज हैं जो दिलों में हो सकते हैं लोगों के, या जिनके ऊपर बहुत निचली लेवल पे आके या बहुत सॉफ्ट अंदाज में बात की जाती है, लेकिन डोनाल्ड ट्रंप बड़े वोकल हैं और ये उनका प्लस पॉइंट है या ये उनका कार्ड है जो उनको फ़ायदा भी दे सकता है या उनको नुकसान भी दे सकता है। तो इन हालात में जब ये वाक़या हुआ है और ज़ाहिर है एक आवाम का रिएक्शन या रद्दअमल भी होगा एक सर्टन माइंडसेट के साथ या सर्टन अप्रोच के साथ, तो आपको क्या लगता है कि वो अगर इसी रेट्रिक्स के साथ आगे बढ़ते हैं तो पार्टी से उनको हिमायत मिले या ना मिले, पब्लिक के अंदर उनको कितनी हिमायत मिल सकती है, या वो अपने इंतखाबी जो उनकी मुहिम है उसको वो कितना बेहतर बना सकते हैं?
मेरा नहीं ख्याल कि उनको ज्यादा हिमायत मिल सकती है। उसकी वजह यह है कि अभी तक उनको जो हिमायत मिली है बेसिकली वो सारे लोग जिन्होंने ट्रंप को सपोर्ट किया है वो इस्लाम के खिलाफ या मुसलमानों के खिलाफ नहीं है, बल्कि वो जो रिपब्लिकन की अपनी पॉलिटिकल परफॉर्मेंस थी वाशिंगटन के अंदर और वाशिंगटन में रिपब्लिकन की पॉलिटिक्स से वो फेड अप थे और वो चाह रहे थे कि कोई बंदा बाहर से आए जो जाके रिपब्लिकन एस्टेब्लिशमेंट को चैलेंज करे और उनको रिप्रेजेंट करे। तो उनके अंदर जो है एक एहसास महरूमी था जिसको उन्होंने ट्रंप ने कैश किया स्लोगन दे के, डिफरेंट किस्म के स्लोगन दे के। तो अब वो बहुत सारे लोग जिन्होंने ट्रंप को वोट दिया उनमें भी काफी हद तक लोग ऐसे हैं जो ये समझ रहे हैं कि ट्रंप जो है माइट बी वो मुल्क के लिए ज्यादा अच्छा नहीं है। कुछ का ख्याल है कि उसकी इकोनॉमिक पॉलिसीज ठीक होंगी क्योंकि उसका बिजनेस का बैकग्राउंड है, वो बिलियनर है, लेकिन अक्सर लोग अभी ये समझ रहे हैं कि ट्रंप जो है बेसिकली बहुत सारे इंटरनेशनल इश्यूज के ऊपर भी उसका कोई कंट्रोल या उसका कोई वो पॉलिसी नहीं है, उसकी अंडरस्टैंडिंग नहीं है। जिस तरह उसने एक बार कहा कि जापान जो है वो एटमी हथियार बना ले और मुल्क एटमी हथियार बना लें, लोगों के अंदर गन्स तकसीम की जाएं, तो इससे लगता ही है कि उसके अंदर कोई सब्सटेंस भी नहीं है, इंटेलेक्ट भी नहीं है, बल्कि बस एक भी है कि हीज अ बिलियनर बंदा है और पैसा है उसके पास और वो बोलता है और मीडिया की कवरेज मिलती है, इस वजह से वो आगे आ गया, लेकिन अब मेरा नहीं ख्याल कि वो ज्यादा आगे जाएगा।
बहुत शुक्रिया आपका जावेद राठौर साहब, आपने हमें शिकागो से ज्वाइन किया, अली इमरान साहब आप वाशिंगटन से हमारे साथ रहे, आपका भी बेहद शुक्रिया। सामिन एक हम ब्रेक लेंगे, ब्रेक के बाद वापस आएंगे प्रोग्राम के आखिरी सेगमेंट की जानब। स्पोर्ट्स क्रिकेट दो डेवलपमेंट्स हैं, पाकिस्तान की क्रिकेट सीरीज भारत इंग्लैंड के खिलाफ और दूसरी जानब बिली बाउडन न्यूजीलैंड के अंपायर, उनका कैरियर गालबन अपने इख्तिताम को पहुंच चुका है, उस पर बात करेंगे एक ब्रेक के बाद।
ग्लोबल इश्यूज पर दो टोक बात।
मलिया साहबा, क्या इसकी वजह इस्लामोफोबिया है, क्या यूरोप खौफजदा है?
दुनिया भर से माहिरीन की राय।
जब उनको मुहाजरीन का सामना करना पड़ा तो उन्होंने कहा हाँ हम मुहाजरीन को लेने को तैयार हैं, लेकिन मुसलमान मुहाजरीन को लेने को तैयार नहीं है।
Cooperation with countries like Pakistan, which we're already partnering with in this fight against terrorism.
कि पाकिस्तान का पूरा फोकस सिर्फ ये है कि भारत पाकिस्तान को जंग में तल्लक ना कर सके।
गैर जानेदार बहस।
कि रेमिटेंस का वाकया हुआ पाकिस्तान के अंदर, कहां थी अदालतें, कहां थी आजाद है कि हमारी अदालतें, क्या ये अदालतों का फैसला था?
पाकिस्तान में देखिए एक तो कल्चर है साइलेंस का, और खास तौर पे जहाँ पे सेक्सुअल अब्यूज या कोई भी चीज इस मौजूद से इसका ताल्लुक,
इंडिपेंडेंस एवेन्यू वॉशिंगटन डीसी से मोहम्मद आतिफ के साथ।
प्रोग्राम जहां रंग में आपका खैर मकदम में हूं सदसन और प्रोग्राम के हिस्से में हम बात करेंगे स्पोर्ट्स पे, क्रिकेट पे। जैसे शुरू में बताया कि दो रेफरेंसेज हैं, पाकिस्तान वर्सेस इंग्लैंड ये सीरीज़ बड़ी अहम है पाकिस्तान के लिए, जहां उसको अपनी रेटिंग बेहतर करनी है, खासतौर पे वनडे मैचेस में वहाँ उसको और भी बहुत सारे चैलेंजेस से निपटना है। और दूसरा जो टॉपिक है वो बिली बॉर्डन, एक बड़े वर्सटाइल एम्पायर थे, गालबन वो कहा यह जा रहा है कि वो अपना आखिरी मैच जो है इंटरनेशनल मैचेस का वो सुपरवाइज़ कर चुके हैं और उनके कैरियर का इख्तिताम हो गया है। और सबब उसका यह है कि न्यूजीलैंड ने उन्हें अपने पैनल में से थोड़ा डिमोट कर दिया है और अपने नेशनल पैनल में शामिल किया है, जिसके सबब गालबन अब बिली बॉर्डन आपको दोबारा नज़र ना आए इंटरनेशनल क्रिकेट के मैचेस को सुपरवाइज़ करते हुए। अपनी वर्सटिलिटी थी, उनके आउट देने के अंदाज़ हूँ या फिर उसके साथ साथ उनके बाज बड़े फ़नी मोमेंट्स हैं, अगर आप स्पेशली वीडियोस में जाएंगे मुख्तलिफ सोशल मीडिया के ऊपर अगर आप देख सकते हैं तो वो बड़े एक हंसमुख पर्सनालिटी रखने वाले बड़े इंगेजिंग अंपायर थे। हमारे साथ हैं एनालिसिस के लिए याह्या हुसैनी, स्पोर्ट्स जर्नलिस्ट स्पोर्ट्स एंकर, और उमर अलवी स्पोर्ट्स जर्नलिस्ट हैं। दोनों मेहमानों का बहुत शुक्रिया। और याह्या, आपने ख़ासतौर पर कल अपने शो में भी बिली बॉर्डन को ट्रिब्यूट पेश किया है, मैं आपसे सुनना चाहूँगा आपके ख्याल में बिली बॉर्डन, उनकी पर्सनालिटी, उनका तशख़्स क्या बनता है, किस तरीके से उन्होंने तकरीबन पिछले 20 बरसों में इंटरनेशनल क्रिकेट को सर्व किया है। याह्या से अभी रब्ता नहीं है, उमर अलवी हमारे साथ हैं। जी उमर, बिली बॉर्डन पे पहले बात करते हैं फिर वापस हम जाएंगे पाकिस्तान वर्सेस इंग्लैंड उस सीरीज़ पे। बिली बॉर्डन, उनका कैरियर ख़त्म हो चुका है, बड़ी हंसमुख, जैसे मैंने कहा बड़ी एंटरटेनिंग पर्सनालिटी थे और बड़ी अच्छी क्रेडिबिलिटी भी रखते थे, आप उन्हें किस तरह से याद करेंगे? जी उमर, आप मुझे सुन सकते हैं? उमर अलवी, आप मुझे सुन सकते हैं? उमर अलवी हमारे साथ हैं गालबन स्काइप पे लेकिन कनेक्ट नहीं हो रहे हैं, और याह्या हुसैनी वो हमें ज्वाइन करेंगे टेलीफोन लाइन पे लेकिन इस वक्त वो भी हमारे साथ मौजूद नहीं है। उमर, आपको मेरी आवाज़ आ रही है? जब तक हमारा रबता होता है मैं आपको बताता चलूँ बिली बॉर्डन के बारे में। कहते हैं कि उन्होंने 84 टेस्ट मैचेस उनको सुपरवाइज़ किया है, 200 वनडे इंटरनेशनल मैचेस और 24 T20 मैचेस। 1995 में उनका ODI में वनडे मैचेस में डेब्यू हुआ था और टेस्ट मैचेस का 2000 में, और ये कई साल हैं जहाँ पर उन्होंने अपने आप को एक अच्छे अंपायर के तौर पे मनवाया है दुनिया के सामने। न्यूजीलैंड से उनका बुनियादी ताल्लुक रहा है, और ये है कि 2013 के एलीट पैनल में से भी उनको हटा दिया गया था और अब उन्हें उनके अपने मुल्क ने, न्यूजीलैंड के क्रिकेट ने, उन्होंने चूँकि उनको थोड़ा डिमोट किया है, नेशनल पैनल तक महदूद किया है, तो इस रेफरेंस में फिर ये कहा जा रहा है कि उनके शायद कैरियर का इख्तिताम हो गया है। उमर अलवी से हमारा दोबारा रब्ता हो गया है। उमर, बहुत शुक्रिया आपका। क्विकली पहले हम इसी पे बात करते हैं, बिली बॉर्डन आप उनको कैसे याद करेंगे, कैसे ट्रिब्यूट देंगे? थोड़ी बड़ी मुनफरद सी उनकी पर्सनैलिटी रही क्रिकेट के मैदानों में और बहुत एंटरटेनिंग भी। जी
देखिए, मसला ये था बिली बॉर्डन के साथ कि उनके करियर में उनके जितने लोग फेवर में थे उतने ही उनके अगेंस्ट भी थे। अब प्रॉब्लम ये थी कि वो अंपायर तो अच्छे होंगे जैसे भी, लेकिन जैसे मार्टिन रो जैसा जीनियस आदमी था उसने उनको राइट ऑफ कर दिया था। मार्टिन रो के मुताबिक वो तो क्लाउन थे एक, और फिर क्रिकेट जो है एक जेंटलमैनस गेम है, उसमें इस तरह के कैरेक्टर्स होते तो हैं लेकिन इतनी ज़्यादा आगे गए ही नहीं है। बिली बॉर्डन एक एक्सेप्शनल केस थे, अंपायर भी ठीक थे लेकिन फिर बाज़ वक्त वो इरिटेटिंग सा हो जाता था फॉर द प्लेयर्स के। अब जब जैसे वो ग्लेन मगरा वाला केस था, जो रेड कार्ड दिखा रहे हैं, वो क्रिकेट मैच है यार, उसमें आप रेड कार्ड दिखा रहे हैं, मतलब कॉमेडी थोड़ी हो रही है कोई।
सही, तो आप उन्हें एक कॉमेडियन अंपायर के तौर पर देख रहे हैं?
जी देखिए, कॉमेडियन अंपायर आपके असद रऊफ भी पाकिस्तानी जो थे वो भी बहुत शोख मिजाज थे, तो बेचारे के साथ बुरा हुआ जो भी हुआ। अब अलीम डार का एक स्टेटस है, बाकी प्लेयर्स का एक स्टेटस है, अंपायर्स का एक स्टेटस है, वो स्टेटस मेंटेन करना चाहिए था उनको भी। वो एक दफ़ा पहले भी बाहर हुए थे एलीट पैनल से, अब दोबारा हो गए और अब तो कोई चांस भी नहीं उनका वापस आने का।
जी हमारे साथ हैं याह्या हुसैनी, आप मुझे सुन सकते हैं? उनके साथ रब्ता नहीं है। अच्छा उमर, अब हम बात करते हैं, ये तो हमने उनके बिली बॉर्डन पे बात की, चूँकि ظاہر ہے پلس مائنسز پرسنالٹیز کے ساتھ ہوتے ہیں، لیکن ایک پاپولیرٹی ہے، لوگ ان کو جانتے ہیں، پہچانتے ہیں، اور وہ تھوڑے یونیک ہیں. لیکن آپ کی بات جنرلی یہ درست ہے کہ امپائر جو اس کا اسٹیٹس ہے ایک طرح سے میدان کے اندر ایک جج کا، تو اس سے زیادہ وہ سیریسنیس جو ہے وہ ایکسپیکٹ کی جاتی ہے. جیسے پاکستان کے علیم ڈار ہیں اور بہت سارے امپائر ہیں، فوری طور پہ میرے ذہن سے بھی نام نکل گئے ہیں، ویسٹ انڈیز کے جو امپائر تھے بہت ریسپیکٹیبل تھے، اور اسٹیو بکنر تھے جیسے کہ. اچھا عمیر، اب سیریز پاکستان کی ٹیم روانہ ہوگی انگلینڈ کے لیے، کافی ٹف سیریز ہے، سلیکشن ہوئی ہے، اس پہ اعتراضات بھی ہیں، لیکن جنرلی یہ کہا جاتا ہے کہ جو بیسٹ ٹیلنٹ ہے ظاہر ہے وہی ہوں گے، کوئی لمبی چھوڑی تبدیلیاں بھی نہیں ہیں. جو دعوے یا ایکسپیکٹیشنس تھیں کہ نیا ٹیلنٹ آئے گا اس میں، سوائے اس کے کہ سمیع اسلم دوبارہ ٹیم میں شامل ہوئے ہیں، کچھ عرصہ ڈراپ رہے ہیں، اور شان مسعود ان کو ایک ریگولر اوپنر کے طور پہ لگتا ہے کہ پہلی بار شاید اکنالج کیا جا رہا ہے یا ان کو موقع ملے گا. آپ کی کیا ایکسپیکٹیشنز ہیں اس ٹور سے ٹیم کو دیکھتے ہوئے؟
کوئی ایکسپیکٹیشن نہیں ہے. دیکھیے آپ 96 کے بعد سے جو بھی آپ کی ٹیم انگلینڈ گئی ہے، ایکسیپٹ وہ جو 2000 میں گئی تھی بکاینوس کے انڈر، اس کے علاوہ آپ ہارتے ہوئے آ رہے ہیں وہاں پہ. اور پرابلم یہ دیکھیں، آپ کے پلیئرس کاؤنٹی کھیلتے نہیں ہیں، تو ان کو وہاں کا آئیڈیا نہیں ہوتا، وہ بالکل بلینک ہوتے ہیں جب وہاں پہ جاتے ہیں. اور ایک دو میچز اس سے ٹیسٹ میچ سے پہلے کھیلنے سے کوئی اتنا زیادہ فرق نہیں پڑتا ہے آپ کو. یا تو ریگولرلی، اب دیکھیں 96 سے پہلے ہم کیوں جیتتے تھے، وسیم اکرم، وقار یونس، مشتاق احمد، یہ سب وہاں کاؤنٹی کھیلتے تھے، انہیں آئیڈیا تھا ان کے پلیئرز کا. جب وسیم اکرم بیٹنگ کرنے آئے تھے 96 کے ایک ٹیسٹ میچ میں، تو مائک ایتھرٹن بولنگ کرنے آ گئے تھے، کیونکہ ان کو پتا تھا کہ ان کو کس طرح بال کرنی ہے.
صحیح.
تو اس قسم کی فیملیاریٹی،
اگر یہ لڑکے کاؤنٹی نہیں کھیل رہے تو اس میں قصور کس کا ہے کہ کاؤنٹیز ان کو انگیج نہیں کر رہی، لڑکے بزی ہیں؟
سیدھا
بورڈ
کا قصور.
صحیح. تو اس لیے
پہلے آپ کیوں بھیجتے تھے پلیئرز؟ پہلے آصف اقبال، مشتاق محمد، میاداد، عمران خان، ماجد خان، سب ظہیر عباس، سب کاؤنٹی کھیلتے تھے.
ٹھیک ہے،
اس وقت کوئی پرابلم نہیں.
لیکن عمیر، جیسے اگر آپ نے بات کی، پاکستانی ٹیم نے ہمیشہ سٹرگل اگر کیا ہے انگلینڈ کے میدانوں میں، اسپیشلی 90s کے بعد، سوائے ایک آدھ سیریز کا جو آپ نے ریفرنس دیا، ایون وہ جو انفارچونیٹ سیریز تھی لاسٹ جس میں اسکینڈل بھی سامنے آئے، اس میں بھی ٹیم لگتا تھا کہ ایک ٹریک کے اوپر آ رہی ہے، سلمان بٹ اس کو کیپٹن کر رہے تھے، لیکن انفارچونیٹلی وہ انسیڈنٹ ہوا اور اس نے تو خیر پھر ٹوٹلی کایا پلٹ دی، نگیٹو انداز میں کہہ رہا ہوں. تو اب مجھے یہ بتائیے گا کہ جب اتنے لیجنڈس کی موجودگی میں ٹیم نے اسٹرگل کیا ہے، تو نسبتاً نا تجربہ کار ٹیم اگر وہاں پہ جائے گی اور وہ کوئی اس طرح کی توقعات کے مطابق ڈلیور نہیں کر سکتی ہے، تو اس پر کیوں کر اتنی زیادہ تنقید کی جائے یا اس سے زیادہ اتنی توقعات کیوں رکھی جائے؟
دیکھیے اتنا امپورٹنٹ اوور ہے یہ انگلینڈ کا، آپ کو اس کی تیاری پہلے سے کرنی چاہیے تھی. آپ نے کیا سلیکشن کمیٹی نئی بنا کے ڈال دی. اب سلیکشن کمیٹی جو ہے اس کا پہلا ہے یہ مطلب پاکستان ٹیم کے ساتھ پہلی دفعہ کوئی کام کریں، پھر مکی آتر کی پہلی سیریز ہے، پھر اس کے بعد اظہر محمود کی ایز اتنی فل فلیج پہلی سیریز ہوگی ایز بولنگ کوچ، اس کے بعد مشتاق احمد بولنگ کوچ تھے، واپس گئے، دوبارہ آ گئے. اب اس اتنی انسرٹنٹی میں آپ کس طرح کر سکتے ہیں؟ مصباح کی یہ آرام سے آخری سیریز، آخری یا سیکنڈ لاسٹ سیریز ہوگی اگر آپ دیکھیں.
صحیح.
تو کوئی بھی آدمی جو ہے وہ کیوں اس ٹیم کو جو ہے اس پہ مطلب کہے گا کہ اس بیک کرے گا؟
اچھا عمیر، یہ بتائیے کہ میں کرکٹ کے ایک فین کی حیثیت سے میری سب سے زیادہ نظریں جو ہیں وہ پاکستان کے اوپنرس پہ ہوں گی، شان مسعود کے اوپر اور سمیع اسلم. دونوں نوجوان ہیں، دونوں لیفٹ ہینڈر ہیں، دونوں میں پوٹینشیل بہت ہے، لیکن اب وہ کتنا ڈلیور کر پاتے ہیں، کنڈیشنز ان کو مشکل ملی ہیں، ان کو ان کی اپروچ کیا ہونی چاہیے اور ان کا ٹیلنٹ آپ کو آپ ان کو کہاں ریٹ کرتے ہیں؟
دیکھیے لاسٹ جو ٹور تھا آپ کا، اس میں آپ کو اظہر علی ملے.
جی
ٹھیک ہے. تو اسی طرح کچھ بھر پتہ نہیں کہ یہ دونوں پلیئرز اچھے ہیں چل جائیں وہاں پہ، کیونکہ دونوں دل سے کھیلتے ہیں. سیدھی سی بات ہے، جو آپ کے اوپنرز بہت عرصے سے نہیں کر رہے ہیں. لیکن میں قصوروار جو ہے بورڈ کو ہی قرار دوں گا اس میں. انہیں پہلے دونوں کو پہلے پیئر بناتے ان کا، پہلے ان لوگ کو ایک ساتھ کھلاتے، کچھ کرتے سائڈ میچز ہی میں کھلا لیتے تاکہ دونوں ایک دوسرے کو کال ہی کر سکتے صحیح طرح سے. اب دونوں پہلی بار جائیں گے، ایلین کنڈیشنز ہیں وہاں پہ ان کے لیے، مطلب سردی بھی ہوگی ایک طرح سے وہاں دیکھا جائے، اور اتنے فارم میں ہیں انگلینڈ کے بولرز کہ آپ سوچ بھی نہیں سکتے.
ہم دیکھ رہے ہیں سری لنکا والا ٹور جس طرح سے انہوں نے سری لنکا کو آؤٹ کلاس کیا ہے. اب یہ بتائیے گا ایک اور کھلاڑی پاکستان کا جس پہ نظریں جمی ہوں گی لوگوں کی بھی، اور اس کے لیے اٹ سیلف یہ بڑا لینڈ مارک ٹور ہے، اس کا نام محمد عامر ہے. 5 سال کے بعد وہ انگلینڈ کی سرزمین پہ قدم رکھ رہے ہیں، بلکہ 6 سال کے بعد اس کہنا چاہیے کہ قیامت خیز واقعے کے بعد جو ان کے کیریئر کے لیے بھی اور پاکستان کرکٹ کے لیے بھی تھا. ان پہ کتنا دباؤ ہوگا، وہ کتنا ڈلیور کرنے کی صلاحیت رکھتے ہیں اور وہ کتنے میچ وننگ پلیئر ہو سکتے ہیں؟
دیکھیں پاکستان ٹیم میں اگر کسی ایک پلیئر سے مجھے امیدیں ہیں تو وہ عامر ہی ہیں، کیونکہ عامر جو ہے وہ ایک تو ورلڈ کلاس بولر ہے ہی، دوسرا وہ اگر اس کے گائیڈ کیا جائے تو وہ اچھا کھیلے. और मुझे कोई मतलब मैं बाकी बॉलर्स जो हैं वो अच्छे होंगे लेकिन वो विकेट टेकिंग उस एबिलिटी नहीं उनके पास जैसी आमिर के पास है.
Exactly.
आमिर के साथ कोई दूसरा बॉलर अगर अच्छा चल जाए वहाब रियाज सुहेल खान या कोई भी तो वो और अच्छा होगा. लेकिन हमारा प्रॉब्लम ये है कि हम एक एंड से आमिर लगाएंगे और दूसरे एंड से हम ट्राई करेंगे बैठ के. ये गलत है.
30 सेकंड बल्कि 20 सेकंड में क्विकली इंग्लैंड के लिए, ज़ाहिर है हम जनरली ये देख रहे हैं कि इंग्लैंड को इसमें एज हासिल है लेकिन इंग्लैंड के लिए परेशानी क्या हो सकती है? पाकिस्तानी टीम के अंदर क्या ऐसा कंपोनेंट है जिसको खुफिया
कहते हैं? पाकिस्तान के पास यूनुस जो है इस वक्त फॉर्म में है और यूनुस इंग्लैंड में बहुत अच्छा खेल भी चुके हैं. यूनुस से डरना चाहिए उनको, मिसबा से डरना चाहिए. हालांकि मिसबा ने आज तक इंग्लैंड में टेस्ट मैच नहीं खेला है लेकिन मिसबा जो है वो किसी वक्त भी कुछ भी कर सकते हैं.
बहुत शुक्रिया आपका उमर, आपने हमें ज्वाइन किया, आप हमारे साथ मौजूद रहे, आपका बेहद शुक्रिया. सामीन प्रोग्राम हम यहाँ पे ख़त्म करेंगे. असद हसन को इजाज़त दीजिए. अल्लाह हाफिज़.